أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب الله العالمين أبي القاسم محمد وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأرضين قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم ونريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين درود بجان محمد وآل محمد پروردگار عالم نے انسان کو جن صلاحیتوں سے نوازا ہے جن توانائیوں سے انسان کو سرفراز فرمایا ہے ان میں ایک صلاحیت یہ ہے کہ وہ چیزوں کی حقیقت تک پہنچنے کی توانائی رکھتا ہے چیزوں کی حقیقتوں کو سمجھ سکتا ہے جیسا کہ معمولاً ہم سائنس کے اندر یہ دیکھا کرتے ہیں کہ جس وقت انسان نے میگنیٹ کے خواص کو نہیں سمجھا تھا تب بھی میگنیٹ کے اندر خواص موجود تھے اور پہلے بھی ہم نے مثال میں کہا کہ اگر گریویٹی کو نہیں جانتا تھا زمین کے اندر گریویٹی ہے تو گریویٹی تو تھی اس کی وہی مقدار تھی جو اب ہے سائنس کے معاملے میں انسان نے کچھ ترقی کی ہے کچھ خاصیتوں کو پہچان دیا ہے ان کو پہچاننے کے نتیجے میں اس کے پاس کچھ توانائیاں آ گئی ہیں اس سے بڑھ کر جو انسان کے پاس حقیقتیں موجود ہیں جن کا شعور اس کو ابھی حاصل ہونا ہے کچھ لوگ حاصل کر پائے ہیں پوری انسانیت ابھی حاصل نہیں کر پائی ہے وہ خواص ہیں اور وہ صلاحیتیں ہیں کہ جو اس کائنات کی معنویات سے تعلق رکھتی ہیں اس کائنات کی چھپی ہوئی دنیا سے تعلق رکھتی ہیں بالکل ایسے ہی ہے جیسے اگر کوئی سائنسدان ایک دفعہ کوئی مائکروسکوپ لے کر مائکروسکوپک مخلوقات کو دیکھنا شروع کر دے ان مخلوقات کو دیکھنا شروع کر دے کہ جو صرف مائکروسکوپ سے نظر آتی ہیں تو وہ جانتا ہے کہ ایک سادہ سے پانی کے گلاس کے اندر لاکھوں کروڑوں مخلوقات ہیں وہ موجود ہیں لیکن نظر نہیں آ رہے ہیں دیکھنے والے کو صرف پانی نظر آ رہا ہے لیکن جو جانتا ہے جس نے ایک دفعہ دیکھا ہو وہ سمجھ جاتا ہے کہ یہاں ابھی بہت دنیا ہے چھپی ہوئی دنیا بہت زیادہ ہے اسی طریقے سے معاملہ نفسیات میں ہے معنویات کے اندر چھپی ہوئی دنیا بہت وسیع ہے اور اس چھپی ہوئی دنیا کو سمجھنے کے لیے پروردگار عالم نے قرآن کریم کے اندر بے تحاشا اشارے فرمائے ہیں بہت سارے نشانیاں دی ہیں مثلاً فرض فرمائیے ہماری جانوروں کے بارے میں کیا انڈرسٹینڈنگ ہے جانوروں کے بارے میں ہم کیا سوچتے ہیں یہ ہمارے مغربی دنیا کے اندر لوگ جانوروں کے حقوق کے بارے میں بات کرتے رہتے ہیں بعض اوقات مسخرہ لگنے لگتا ہے کہ کسی ایک کتے یا بلی کے مرنے کے اوپر واویلا مچا دیتے ہیں اور ہزاروں انسانوں کے مرنے کے اوپر کوئی خاص توجہ نہیں ہو رہی ہوتی لگتا ہے مصنوعیات بہت زیادہ ہو گئی ہیں اور اس کے بعد جب آپ آ کر دیکھتے ہیں کہ قرآن کریم کیا آپ کو بصیرت چاہتا ہے تو وہ کچھ یوں لگتا ہے جیسے بتانا چاہتا ہے جانوروں میں بھی شاید معرفت کا امکان ہے جانوروں میں بھی شاید توجہ دینے کا کوئی پہلو ہے مثلاً وہ حضرت سلیمان کے واقعے کے اندر وہ ہدہد آتا ہے اس طرح سے بیان کر دے یا اصحاب کہف کے واقعے کے اندر کتا اس طریقے سے بول دے یا قرآن کریم فرماتا ہے کہ جو حتیٰ پرندے بھی اڑ رہے ہیں یہ بھی تمہاری طرح کی امتیں ہیں عموماً امثالکم تمہاری طرح کی امتیں ہیں ان تمام باتوں سے لگتا ہے خدا نمتاز بہت ساری چیزوں کو آنکھوں کے سامنے کھولنا چاہتا ہے ہم میں سے عقل مند وہ انسان ہوگا جو اس دنیا سے گزر کے ان حقیقتوں تک پہنچنے کی کوشش کرے گا اور جب ایسا ہونے لگے گا تو ہماری طاقتیں بھی بڑھیں گی ہمیں اپنے فضائل کا بھی احساس ہوگا اہداف بھی واضح ہو جائیں گے محترم استاد تشریف لا رہے ہیں ان کے احترام میں باوجود بلند درود بھیجیں محمد و آل محمد جس طرح بہت ساری چیزوں کی حقیقت ابھی ہمارے سامنے برملا نہیں ہوئی ہے हम अभी सिर्फ चंद अल्फाज समझ पा रहे हैं। वही मामला कुरान करीम के साथ है। परवरदिगार आलम ने खुद कुरान करीम के अंदर कुरान करीम को नूर ताबीर किया है। हकीकत यह है कि हम ये तो समझ पा रहे हैं कि ये नूर है, लेकिन ये हम नहीं समझ पा रहे कि ये नूर कैसा नूर है, इस नूर की हिफाजियत क्या है। मसलन ये इलेक्ट्रिसिटी हम इसको समझ सकते हैं, कहाँ से आती है, इसका फायदा क्या है, नहीं हो तो नुकसान क्या होगा। हम कुरान करीम के बारे में नहीं समझ पा रहे कि ये नूर कैसा नूर है। ये हमें पता चलता है कुरान करीम फरमाता है ये नूर है, इसका मतलब ये है कि ये कुछ ना कुछ बसीरत देने के मामले में कारामद है। अब इसकी बसारत किस किस्म की बसारत है, ना हो तो माशरे के ऊपर क्या गुजरता है, ना हो तो फर्द के ऊपर क्या गुजरता है, ये वो चीजें जो हम समझ नहीं पा रहे हैं। क्योंकि समझ नहीं पा रहे लिहाजा हम अपने आप को काने करने की कोशिश करते हैं कि हम कुरान करीम को पढ़ें। अचानक मेरे ध्यान में आ गया, एक जमाना था जब दुनिया में बिजली की सनअती पैदावार शुरू हुई, यानी घर घर तक बिजली पहुंचाने की कोशिश की गई। पहले अमरीका से काम शुरू हुआ था, तो वहां ऐसा था कि बिजली बनाने की जो कंपनी थी वो लोगों के घर जाकर काने करते थे कि आपको भी बिजली की जरूरत है। तो मसलन लोग कहते थे कि भाई लालटेन के होते हुए, मोमबत्तियों के होते हुए हमें बिजली की क्या जरूरत है, बिलावज हमें तार खींचेंगे, ये होगा वो होगा। तो उन्हें कन्विंस करने की कोशिश करते थे कि भाई इसकी रोशनी बहुत अच्छी रोशनी होती है, इसकी रोशनी बहुत पायदार होती है। तो कहते हैं यार ये अजीब मुश्किल है कि हम तार भी खींचें, सारे काम करें, पैसे भी पे करने पड़ेंगे फिर बाद में। अब कोई अहमक होगा जो कहेगा मुझे बिजली की जरूरत नहीं है, अब तो बिजली नहीं आए तो हम KSC के ऑफिस में पहुंच के एहतजाज भी करना पसंद करेंगे। तो भाई खुदा रहा बिजली तो दे दो किसी तरीके से। जिस दिन हमें समझ में आ गया कुरान की नूरानियत क्या है, फिर ऐसा ही कुरान करीम के साथ होगा। उस वक्त कन्विंस करना पड़ रहा था कि भाई बिजली लगवा लो, और वो कहते थे मैं क्यों लगवाऊं, मैं क्यों पैसे दूं। अब मारा मारा फिरेगा अगर बिजली ना हो। जिस दिन हमें समझ में आ गया कुरान करीम की नूरानियत कैसी नूरानियत है, बिला तश्दीद मारे मारे फिरेंगे कोई हो जो हमें कुरान करीम सिखा दे, कोई जो हो जो हमें कुरान करीम दे दे। शफावत तो हर जगह मिल जाएगा, लेकिन मुश्किल ये है कि इसकी नूरानियत के लिए कुछ और चाहिए। फरमाता है ला यमस्सुहु इल्लल मुतहरून, इसको सिवाय पाकीजा लोगों के कोई हाथ भी नहीं लगा पाएगा। हम तो हाथ लगा रहे हैं, पूरी दुनिया हाथ लगा रही है, काफिर भी हाथ लगा रहे हैं। इसका मतलब है ये हाथ लगाना वो हाथ लगाना नहीं है, यानी इसके हकायक तक सिर्फ वो पहुंच पाएगा जो पहले अपने दिल को पाकीजा करेगा, इसकी मानवियत को वो समझ पाएगा जो पहले अपने अंदर पाकीजगी लेकर आएगा। ये वो अमल है जो माशरे के अंदर एक दफा शुरू हो जाए फिर बिल्कुल किसी रोशनी की तरह फेंकता ही चला जाएगा। हमारे माशरे के अंदर कुछ काम शुरू हो गया है। तसव्वुर फरमाइए जब ईरान में इंकलाब आया तो वहां मुश्किल ये थी कि मामूलन शिया ममालिक कुरान के लिए मशहूर नहीं थे। ईरान में भी ऐसे ही था, जब वहां पर इंकलाब आया तो पता चला कि पहला हिफ्ज़ कुरान का मुकाबला हुआ तो कौन जाएगा ईरान की तरफ से। शाह की पॉलिसीज भी ऐसी ही थी, ईरान में कोई हाफिज नहीं मिलके दे रहा था। यहां तक कि एक आयतुल्लाह थे, आयतुल्लाह फजली सूरह निगेबान के अंदर आला मकाम के ऊपर, वो खुद गए, वो हाफिज कुरान भी थे, हाफिज नहजुल बलागा भी थे, और बहुत अच्छे तरीके से उन्होंने हिफ्ज़ किया हुआ था। तन्हे तन्हा बेचारे खुद गए उस मुकाबले के अंदर शिरकत की, फिर वापस आकर उन्होंने ईरान के अंदर हिफ्ज़ कुरान को राइज करने की कोशिश की। अल्हम्दुलिल्लाह रब्बिल आलमीन हजारों हाफिज मौजूद है इस वक्त, अगर मैं मुबालगा ना कर रहा हूं तो मैं समझता हूं हजारों हाफिज मौजूद हैं इस वक्त वहां पर। ये सब का सब चंद सालों की जहमतों से हो गया। अब हमारे मुल्क के अंदर भी अल्हम्दुलिल्लाह रब्बिल आलमीन काम शुरू हो चुका है। अब आपके जहन में है, बहुत अच्छी तरह है, अभी तक हम इस फिजा का मुकाबला नहीं कर पाए कि मसलन अहले सुन्नत क्या मशहूर है कि शियों में कोई हाफिज नहीं होता। एक जमाने में अभी जो 4 साल पहले तो लगता था जैसे बाकी सच्ची कह रहे हैं, होता ही नहीं है, हमारे यहां तो नहीं होता। अल्हम्दुलिल्लाह रब्बिल आलमीन चंद साल पहले कुछ बरादरों ने जुरात की, हिम्मत दिखाई। अच्छा, हर काम से पहले लोगों के खदशात बहुत होते हैं कि भाई पाकिस्तान में लोग साथ नहीं देंगे, पाकिस्तानियों का मिजाज भी नहीं बना है कुरान करीम की तरफ, खासकर शियों का। अहले सुन्नत के इदारे तो बहुत चल रहे हैं, शिया कहाँ आते हैं। अच्छा हरगिज नहीं है, जहां तक मैं समझ पा रहा हूं हर अच्छाई के लिए ये कौम बिल्कुल तैयार है। अब अच्छाई लेकर आइए, काम लेकर आइए, ये कौम मुकम्मल तैयार है। कराची से लेकर आसानी से कह सकता हूं गिलगित और बल्तिस्तान तक, जहां कहीं भी जाता हूं देखता हूं कि लोग अच्छाई कबूल करने के लिए तैयार हैं। तो कुछ दोस्तों ने हिम्मत दिखाई, मौलाना साहब तशरीफ लाए और उनके फर्जंद हाफिज मेहदी तशरीफ लेकर आए, उन लोगों ने काम को शुरू किया। अल्हम्दुलिल्लाह रब्बिल आलमीन अब चंद इदारे कराची में तशरीफ पा गए, लाहौर के अंदर एक बहुत मुफीद और मौसर काम शुरू हो चुका है। इसी तरीके से हम कुछ दिन पहले वहां पे गया फैसलाबाद के नजदीक रजवा सादात में गया, वहां जामे बेसत के अंदर बड़ा अच्छा काम शुरू हो चुका है। अल्हम्दुलिल्लाह अब वो लहर दौड़ गई है और आपको मैं यकीन से कह रहा हूँ चंद साल गुजर जाने दीजिए, बमुश्किल 4-5 साल गुजरेंगे और फिर आप देखेंगे कि पूरे मुल्क के अंदर इंशाअल्लाह शिया हुफाज कुरान इस पूरे मुल्क को फैजियाब कर रहे होंगे। दुरूद भेजिएगा मोहम्मद वाले मोहम्मद। दो तीन आयात बस तबरुकन आपकी खिदमत अर्ज करूं, वक्त बहुत कम है, 9:30 बजे इंशाल्लाह इनका प्रोग्राम शुरू हो जाएगा। कल जो आयात तशरीह की थी उसी का बस ततिमा अर्ज करता हूं। परवरदिगार ने इरशाद फरमाया था वअदकुमुल्लाहु मगानिमा कसीरतन ताखुदूनहा फअज्जला लकुम हाजी वकफ्फा अयदीन्नासि अनकुम वलितकूना आयतन लिलमुमिनीन वयहदीकुम सिरातम मुस्तकीमा واخرى لم تقدروا عليها قد احاط الله بها وكان الله على كل شيء قدير। इब्राहिम बदान के इकराम में इनको खुशामदीद कहने के लिए दुरूद भेजेगा मोहम्मद और आले मोहम्मद। फरमाया खुदा ने बहुत से गनाइम का तुम्हें वादा दिया है जो तुम हासिल करोगे, लेकिन इनमें से एक तुम्हारे लिए ज्यादा जल्दी फराहम कर दिया है, लोगों के जुल्म व सितम को तुमसे रोक दिया है ताकि ये मोमिनीन के लिए एक निशानी हो और तुम्हें सीधे रास्ते की तरफ हिदायत करे। अलाबाजी दूसरे गनाइम और फतुहात जिन पर तुम्हें कुदरत नहीं है लेकिन खुदा की कुदरत उन पर इहाता रखती है तुम्हें अता करेगा, खुदा हर चीज पर कुदरत रखता है। मोमिनीन जब एक काम को अंजाम देते हैं तो वो अपनी हिम्मतों के बराबर अपनी ताकतों के बराबर देख पाते हैं, और जब अपनी ताकतों के बराबर देख पाते हैं तो बहुत मामूली सी कामयाबी की पेशनगोई कर रहे होते हैं। मसलन मैंने और आपने कोई काम अंजाम दिया जिसमें हमारी तवानाई सर्व हुई तो हम सोचते हैं जितनी तवानाई हमने सर्व की इस पर हमें कामयाबी मिसाल के तौर पर 40 मिलेगी। खुदा तआला इरशाद फरमा रहा है अगर तुम सिद्दनियत के साथ अपनी तवानाइयों को सर्व करोगे मैं तुम्हें बहुत सारे और मगानिम दूंगा, बहुत सारे गनाइम दे दिए जाएंगे, बहुत सारी कामयाबियां तुम्हें मिल जाएंगी, उन कामयाबियों की मिकदार उस तवानाइयों से कहीं ज्यादा होगी जो तुमने खर्च किए थे। तुमने 40 लगाया था और तुम समझ रहे थे 40 मिलेंगी, नहीं इससे कहीं ज्यादा मिलेंगी। फरमाते हैं तमाम चीजें हम तुम्हें देंगे, लोगों के जुल्म व सितम से तुम्हें रोक लेंगे, कोई तुम्हें नुकसान नहीं पहुंचा पाएगा, जो सोच नहीं सकते थे वो तुम्हें मिलना शुरू हो जाएगा। और हमने कल आपकी खिदमत में अर्ज किया किस तरीके से परवरदिगार आलम ने सुलह उदयबिया के बाद मुसलसल मुसलमानों को कामयाबियां दी, और बार बार आपकी खिदमत में अर्ज कर रहा हूं जो जमाना मैं और आप इस वक्त देख रहे हैं उसमें मुसलमान एकदम से हिम्मत दिखाना शुरू हो गए हैं। अच्छी बात यह है कि इस वक्त मुसलमान कुछ हिम्मत दिखाने के मिजाज में नजर आ रहा है, अगर ये हिम्मतें दिखाना शुरू कर दी फिर दुनिया की कोई ताकत नहीं है जो इन मुसलमानों को अपने कंट्रोल के अंदर रखने की कोशिश करे। मुझे यकीन है जल्द ही मुसलमानों के अंदर से साइंस और टेक्नोलॉजी की फतूहत भी नजर आना शुरू हो जाएगी। मुझे तकरीबन यकीन है इस बात का कि अब तक जिन फील्ड्स के अंदर मगरबी मालिक ने अपनी महारत का लोहा जमाया हुआ था उन तमाम फील्ड्स के अंदर मुसलमानों की ताकत नजर आना शुरू हो जाएगी, और वो सिर्फ इस वजह से होगा कि मुसलमान अल्लाह के पैगाम को समझने की कोशिश करें। मामला ये नहीं है कि कुरान करीम के अंदर फिजिक्स के लॉज लिखे हैं या नहीं लिखे, मामला ये नहीं कि कुरान करीम के अंदर केमिस्ट्री के लॉज लिखे हैं या नहीं लिखे, असली मामला ये है कि आप खुदा पर इन्हिसार करके खुदा पर भरोसा करके अपने काम को अंजाम देने की कोशिश क्यों नहीं कर रहे। जिस दिन मैं और आप खुदा पर भरोसा करके काम अंजाम देने की कोशिश करें उस वक्त कामयाबियां हमें नसीब होना शुरू हो जाती हैं, उस वक्त हमारी तवानाइयां कुछ और ही रंग लाना शुरू कर देती हैं। आप मोमिनीन की अपनी सादा जिंदगियों के तजर्बे देखिए, कोई एक मोमिन खड़ा होता है तने तनहा एक काम को अपने जिम्मे में लेता है खुदा की खातिर अंजाम देना शुरू कर देता है, اگر ایک آدمی تنہائی کے باوجود خدا کی خاطر خلوص نیت کے ساتھ کسی کام کو انجام دینا شروع کرتا ہے، لگتا ہے اس کی طاقتیں بڑھتی چلی جاتی ہیں، خدا اس کا ساتھ دینا شروع کر دیتا ہے، جو نہیں سوچ پاتا وہ سب اس کو ملنا شروع ہو جاتا ہے۔ یہ قانون ہے اس دنیا کا، ہمیں اس بات کو سمجھنا ہوگا۔ اس بلڈنگ، اس جگہ اور اس پورے پاکستان اور پوری دنیا کے اندر یہ سب کچھ ایسا ہی ہے، کوئی تصور نہیں کر پاتا پہلے دن کہ جب یہ بن رہی ہوگی تو یہاں پہ کیا ہوگا، کیا کسی نے سوچا ہوگا؟ حتیٰ یہ محفل مرتضیٰ جس نے جب پہلی دفعہ بنانے کی کوشش کی ہوگی تو کیا اس کے ذہن میں ہوگا کہ یہاں پہ کیا کیا برکتیں مل جائیں گی، یہاں پہ کتنے لوگ آ سکیں گے، یہاں پہ دین اسلام کے لیے کیا کچھ ہو سکے گا، اس کے ذہن میں بھی نہیں ہوگا، شاید کوئی محدود تصور لے کر آیا ہو۔ الحمدللہ دیکھیے اس ماہ رمضان کے اندر آنے والی برکتوں کو دیکھیے، آج سے 6 سال پہلے 7 سال پہلے ماہ رمضان میں بہت کم کہیں پر کچھ پروگرام ہوا کرتے تھے، اب الحمدللہ پوری کراچی کے اندر جگہ جگہ کچھ نہ کچھ پروگرام ماہ مبارک کی برکتوں سے انجام پانے، یہ وہ برکتیں جو ملیں گی ہمیں، اور میں کر رہا ہوں یہ صرف مانویات کے اندر نہیں، ہر فیلڈ کے اندر ایسے ہی ہوگا، ہمیں ہمت دکھانی پڑے گی۔ آپ پر ہمارا ارادہ اگر جمع ہو جائے خدا و نمدال کی خاطر انجام دینے کے لیے، یہ تمام چیزیں حاصل ہو جائیں گی جو اب تک کوئی نہیں سوچ پایا تھا۔ خدا و نمدال فرماتا ہے وَلَوْ قَاتَلَكُمُ الَّذِينَ كَفَرُوا لَوَلَّوُ الْأَدْبَارَ ثُمَّ لَا يَجِدُونَ وَلِيًّا وَلَا نَصِيرًا، اگر کفار تم سے جنگ کرتے تم بہت جلد بھاگ کھڑے ہوتے اور پھر کوئی اپنا ولی اور یاروں یاور نہ پاتے۔ آپ کو یاد ہوگا ابتدائی آیات میں خدا نمتال نے کہا ہم نے تمہاری نیت دیکھ لی، چونکہ تمہاری نیت دیکھی تو تمہاری مدد کر دی۔ خدا نمتال یہاں پہ ایک اور وعدہ دے رہا ہے، کہہ رہا تم 1400 تھے، نظر یہ آ رہا تھا کہ اگر کفار مقابلہ کرتے تو تم ہار جاتے، ایسا نہیں ہونا تھا، تمہاری نیتوں میں خلوص تھا، اگر کفار تم سے جنگ کرتے ان کے لیے اس سے زیادہ بدتر ہوتا جو صلح حدیبیہ میں ہوا۔ صلح حدیبیہ میں تو وہ ظاہری طور پر کامیاب ہو گئے، باطن میں ناکام ہوئے، لیکن اگر وہ جنگ کرتے نتیجہ اس سے بھی زیادہ برا ہوتا، بہت کھڑے ہوتے وہ تمہارا مقابلہ نہیں کر سکتے تھے۔ ایک عام دیکھنے والا کیا کہہ رہا تھا کہ اگر جنگ ہوتی تو مسلمان مارے جاتے، خدا نے مطالب فرما رہا نہیں الٹا معاملہ ہے، اگر جنگ ہوتی یہ مارے جاتے، یہ کفار ختم ہو جاتے، ان کو بھاگنا پڑتا۔ اب میں آپ سے پھر ایک بات عرض کروں گا، ابھی حزب اللہ اسرائیل کی جنگ سے پہلے ہر ایک کے ذہن میں یہ تھا کہ اگر جنگ ہوئی حزب اللہ مارے جائیں گے، خدا تعالیٰ نے ایک طاقت دی، ایک غیر معمولی طاقت لے کر حزب اللہ کے جوان کامیاب ہو گئے، اسرائیل پیچھے ہٹا اور بھاگنے پر مجبور ہو گیا۔ میرے جیسا آدمی ہر انالیسس کرنے والا سب جانتے ہیں کہ 2 سے 3 سال کے اندر ایک اور جنگ ہوگی، یہ کفر ایک بار پھر آئے گا، اس دفعہ پھر لوگ کہہ رہے ہوں گے کہ اب اگر آیا تو حزب اللہ کی خیر نہیں ہے۔ خدا نے کہا فرماتا ہے نہیں، اگلی دفعہ بھی آئیں گے تب بھی پٹیں گے، تب بھی ان کو مار کھانی پڑے گی، تب بھی ان کو بھاگنا پڑے گا۔ یعنی اگر اس وقت بھی اگر آپ بغور دیکھیے تو اسرائیل جان بچا کے بھاگنے میں کامیاب ہو گیا ہے۔ خدا نے کہا فرماتا ہے اگلی دفعہ ایسا نہیں ہوگا، آئیں گے ان کو بہت مرنا پڑے گا، ان کی جانیں جائیں گی۔ اچھا ہم اور آپ سمجھ رہے ہیں شاید نہیں ہوگا، خدا تعالیٰ فرماتا نہیں ایسا ہوگا۔ دیکھیے آیت کریمہ کیا ہے، وَلَوْ قَاتَلَكُمُ الَّذِينَ كَفَرُوا، اگر کفار تم سے جنگ کرتے تم بہت جلد بھاگ کھڑے ہوتے، پھر کوئی اپنا ولی اور یارو یاور نہ پاتے۔ اس کے بعد خدا فرما رہے یہ تم یہ نہ سمجھنا کہ واقعہ صرف حدیبیہ میں ہوا ہے، نہیں یہ قانون ہے، اور اس کے اوپر ہم کل بھی گفتگو کریں گے۔ سنت اللہ التی قد خلت من قبل ولن تجد لسنت اللہ تبدیلا، فرمایا یہ سنت الہی ہے جو پہلے بھی یہی تھی اور تم کبھی بھی سنت الہی میں تبدیلی نہیں پاؤ گے، یہ اللہ کے قانون ہے، ان میں کوئی تبدیلی نہیں ہونی ہے۔ جہاں کہیں مسلمان اللہ کے نام کی خاطر خلوص نیت کے ساتھ اپنے کام کو انجام دے گیا، جس کے اندر کوئی اور مزاج معلوم نہیں ہے، اس کے اندر صرف خدا نے مطالعہ کی خاطر کام انجام کو دینا انجام دینا ہے، پھر خدا نے مطالعہ طاقتوں کو بڑھا دے گا، دشمن کو شکست دے گا۔ اگر دشمن ارادہ ہے جنگ بھی کرے گا تب بھی ناکام ہو جائے گا، فرماتا ہے یہ ہمارا ارادہ ہے، یہ ہماری سنت ہے، اس کے اندر کوئی تبدیلی نہیں پاؤ گے۔ جو کام حزب اللہ کے جوانوں نے کیا وہ آپ بھی کر سکتے ہیں، کوئی مشکل کام نہیں ہے۔ جس دن میں اور آپ صاحبان ایمان ہو گئے، اور ہمیں امید قوی ہے کہ یہ جو فضا پھیلنا شروع ہوئی ہے ماہ رمضان کی برکتوں میں، قرآن کریم کی تلاوت، حفظ، اس کے مفہوم کو سمجھنے کے سلسلے میں، ये जो दीन इस्लाम की लहर फैलना शुरू हुई है, यही जवानों को तैयार करेगी, इसी से हमारे जवान तैयार हो जाएंगे और इसी के नतीजे में इंशाअल्लाह एक दिन आएगा कि जहां हम यहां पर इस्लाम की वाकई अजमत को मुशाहिदा कर पाएंगे और इंशाअल्लाह इस्लाम का परचम पूरी दुनिया के अंदर सुरखुरू होगा। और ये वो वक्त होगा इंशाअल्लाह कि जब मौला तशरीफ लाएंगे पूरी दुनिया के अंदर अदल इंसाफ का दौर दौरा होगा। उस दिन की अजमत के एहतराम में दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद।